भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण। एकल कविता वाचन।
नमस्कार, उज्यालो 90 नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई स्वागत छ। एकल कविता वाचनमा हामी हरेक साता एकजना कविका साथ आउँछौं र उहाँका कविताहरू सुन्ने गर्छौं। आज मसँग धनकुटाका कवि प्रकाश गुरागाई हुनुहुन्छ। आज हामी प्रकाशजीका कविताहरू सुन्छौं र उहाँसँग कविता सम्बन्धी कुराकानी पनि गर्छौं। उहाँकोहरू मेरो भेटघाट भर्खरै स्टुडियो पस्नु अगाडि मात्रै भएको। हाम्रै उज्यालोकर्मी एकजना साथीको माध्यमबाट मैले उहाँलाई स्टुडियोसम्म निम्ता गरेको हुँ। प्रकाशजी, मैले योभन्दा बढी तपाईँलाई चिन्दिनँ, अब परिचय हामी सुरु गर्छौँ।
हस्, धन्यवाद।
कहाँ के गर्नुहुन्छ, कवितामा कहिलेदेखि लाग्नुभयो?
म अहिले तत्काल चाहिँ पत्रकारितामै आबद्ध छु, नयाँ पत्रिका दैनिकमा आबद्ध छु। मैले कविता लेख्न थालेको लगभग 12-15 वर्ष भयो। मतलब कविता नै लेख्छु भनेर सचेत रूपमा लागेको त्यति भयो, तर त्योभन्दा अगाडि स्कुल पढ्दादेखि नै मैले कविता लेख्ने प्रयत्न गरेको हुँ। पाठ्यक्रममा पढिएका कविताहरू, अझ त्यसमा पनि छन्दबद्ध कविताहरूले जब आकर्षण गर्यो, त्यसपछि तिनै कविताहरूको नक्कल गर्दै लेख्दै जाँदाखेरि मैले पनि कविता लेख्न सुरु गरेको हो र त्यसैलाई निरन्तर रूपमा लेख्दै गएँ। तर अहिले भने म छन्दको कविता लेख्दिनँ, अहिले भने म गद्य कविताहरू नै लेख्ने गर्छु।
प्रायः जसो कविहरू चाहिँ गद्य कविता लेख्दा लेख्दै छन्दतिर प्रवेश गरेको पाइन्छ, तपाईँ चाहिँ छन्द नलेख्ने कि गद्य मात्र लेख्नुभएको कि पहिला छन्द लेख्नुभएको कि, मैले बुझिनँ।
छन्द भनेर नियमबद्ध रूपमा त मैले छन्द लेखिनँ र छन्दको नियमहरू म अहिले पनि जान्दिनँ, तर छन्द कविताहरू सुन्नलाई एकदमै राम्रो हुने र कक्षामा पनि पढाउँदाखेरि गुरुहरूले पढाएको जुन छन्दमा उहाँहरूले पढ्नुहुन्थ्यो त्यसले एक खालको आकर्षण गर्यो र त्यसलाई नक्कल गरेर चाहिँ मैले छन्द छन्द जस्तै जस्तै अथवा अन्त्यानुप्रास
मिलाएर,
हजुर, अन्त्यानुप्रास मिलाएका कविताहरू केही लेखेँ। र त्यसपछि अब जब मैले छन्दमा अलिकति ज्ञान भएर मैले छन्दमा लेखेको मिलेन भन्ने मलाई लाग्यो, त्यसपछि मैले अनि गद्य कविता प्रयत्न गरेँ। त्यसमा पनि जब मैले घुम्ने मेचमाथि अन्ध मान्छे पढेँ भूपी शेरचनको, र कविता यस्तो पनि हुँदो रहेछ भनेर त्यसपछि मैले जाने र अझ बढी छाप चाहिँ आमाको सपनाले पार्यो र मैले अझ पनि अहिले पनि मैले लेख्दाखेरि भूपिका अथवा आमाका सपना लेख्ने गोपाल प्रसाद रिमालको जुन लाइन छ त्यो खालको अलिकति तल्लो वर्गका मान्छेहरूको आवाज अथवा चाहिँ अलिकति विद्रोहका आवाजहरू मेरा कवितामा अहिले पनि आउँछन् भन्ने मलाई लाग्छ।
एउटा कविता सुनेर सुरु गरौँ अब कुराकानी।
छोरो नक्सा बनाइरहेछ, अहिले भारतले जुन नाकाबन्दी गरिरहेछ अथवा आन्तरिक राष्ट्रवादको कुरा पनि आइरहेछ, मधेसमा आन्दोलन पनि छ, त्यही सन्दर्भमा यो अलिकति आन्तरिक राष्ट्रवाद र भारतको हेपा प्रवृत्तिलाई अलिकति इङ्गित गरेर लेखिएको कविता हो यो छोरो नक्सा बनाइरहेछ। शीर्षक, देश भूगोल हो या इतिहास थाहा नपाएरै छोरो नक्सा बनाइरहेछ। देश भूगोल हो या इतिहास थाहा नपाएरै छोरो नक्सा बनाइरहेछ। कहिले उत्तरबाट खुम्च्याउँछ, कहिले दक्षिणबाट खुम्च्याउँछ, फेरि पूर्व पश्चिम तन्काएर बिर्सिएको इतिहास बिउजाउँछ, कोर्छ मेट्छ र फेरि कोर्छ। छोरो देशको नक्सा बनाउँछ कि अमिबाको चित्र म बुझ्नै सक्दिनँ। नाथ इरेजरले हल्लन्छन् सिसा कलमका जङ्गे पिल्लर, नाथ इरेजरले हल्लन्छन् सिसा कलमका जङ्गे पिल्लर। उसले बनाएका हिमाल तल तल उर्डिरहेका छन्, उसले बनाएका तराईका फाँट हिमाल झैँ अग्लिएका छन्। यो देशको मानचित्रमा फगत पहिरै पहिरो छ, जहाँ पुरिएको लाल पूर्जा त्यसै छोडेर हिजो भोट हाल्न सँगै उभिएको मान्छे आज पारिपट्टि राशन कार्डको लाइनमा उभिएको छ। एउटा बुढो प्रोफेसर झैँ छोरो खोजिरहेछ इतिहासको नक्सा, एउटा बुढो प्रोफेसर झैँ छोरो खोजिरहेछ इतिहासको नक्सा। गोपालकालीन नक्सा, किराँतकालीन र मल्लकालीन नक्सा, पृथ्वीनारायण भीमसेन थापा र जङ्गबहादुरका पालाका नक्सा, त्रिभुवन महेन्द्र र वीरेन्द्रकालीन नक्सा र गणतन्त्रको नक्सा। प्रोफेसरको धमिलो आँखाले स्पष्ट देख्छ सबैभन्दा पुरानो नक्सा, जुन सीमामा गाडिएको छ इतिहासका रक्ताम्य बाछिटा। यति बेला मेरो छोरो कोर्दैछ गणतन्त्रको नक्सा, जहाँ इतिहासका डोब समेत हराएका छन्। ऊ नक्सा बनाउन नजानेर रोइबसेको छ, म पनि अलमलमा छु। साँच्ची आजभोलि कस्तो छ यो देशको नक्सा। धन्यवाद।
बाफ्रे, बडा गजब कविता। मैले भन्नै पर्छ सुनिसकेपछि र सबै सुन्नेहरूले यसलाई गजब नै भन्नुभयो। मैले यसलाई सँगसँगै तारिफ पनि गरेँ। तपाईँ कविता लेख्ने सँगसँगै कविताका कुनै कार्यक्रमहरूमा पनि हिँड्नुहुन्छ?
खास गरी अहिले हामीले एउटा समूह बनाएका छौँ उन्मुक्त पुस्ता, र संविधान घोषणा हुनुभन्दा केही अगाडि हामीले अभियान पनि चलाएका थियौँ। त्यसमा संविधानमा सीमान्तकृत वर्गका आवाज समेटिनुपर्छ, खास गरी दलित समुदायका आवाजहरू समेटिनुपर्छ, अधिकारका कुराहरूमा कन्जुसाइ गर्नुहुन्न, र मधेसका आवाज, जनजातिका आवाज, महिलाका आवाज सुनिनुपर्छ र अधिकार सुनिश्चित गरिनुपर्छ भनेर हामीले पोस्टर कविता अभियान भनेर हामीले चलायौँ। 42 दिनसम्म हामी सडकमा कविता भन्दै हिँड्यौँ। प्रत्येक दिन हामीले फरक फरक ठाउँमा अधिकारसँग सम्बन्धित कविता भनेर हामीले मान्छेहरूलाई सचेत गराउने प्रयत्न गर्यौँ। त्यसमा हाम्रो अभियान चाहिँ दलित सौन्दर्य शास्त्र अथवा दलितका अधिकारका सन्दर्भमा हामीले कविता लेख्नुपर्छ भनेर त्यसलाई अलिकति हामीले फोकस गरेका थियौँ, र बिचमा हामीले महिला अधिकारका कुरा, जनजाति अधिकारका कुरा अथवा चाहिँ मधेसका अधिकारका कुरालाई लिएर पनि कविता भन्दै हिँड्यौँ। र त्यही बिचमा 42 दिन नै हामीले भित्तामा पोस्टर टाँस्यौँ। यो सहरका भित्ताहरूमा धेरैले देख्नु पनि भयो होला, हामीले पोस्टर कविता अभियान भनेर भित्ता भित्तामा चाहिँ पोस्टर टाँसेर हिँडेको थियौँ। त्यसको अर्थ के थियो भने कम्तीमा अधिकारको बारेमा सचेत हौ भन्ने।
काठमाडौँको भित्तामा टाँस्नुभयो,
खास गरी हामीले
कार्यक्रम चाहिँ बाहिर पनि सुन्नु भएको हुनाले मैले सहर पनि बताइदिइहालेँ। हजुर, उन्मुक्त पुस्तामा को हुनुहुन्छ?
यसमा एकजना आर्टिस्ट हुनुहुन्छ, कलाकार हुनुहुन्छ, र उहाँ समेत गरेर हामी 11 जना छौँ, र यो अभियान 11 जनाले नै सुरुवात।
सबै कविहरू हुनुहुन्छ?
एकजना कलाकार हुनुहुन्छ र 10 जना हामी कविता लेख्ने मान्छेहरू छौँ।
तपाईँलाई सबैको नाम सम्झना छ अहिले?
लगभग
साथीहरूको नाम,
कला अनुरागी, राजु स्याङतान, विश्व सिग्देल, केशव सिलवाल, केवल बिनावी, मुक्तान थेवा, हरिशरण परियार, र हाम्रो कलाकार हुन्छ आर्यन मौनिक, र त्यसमा म पनि आबद्ध छु।
तपाईँहरू सबै सम्भव चाहिँ उन्मुक्त पुस्ता नाम दिएर एउटा सम्भव बनाउनु भएको छ, र अनि कविताका माध्यमले आर्ट पनि गराउँदै हिँड्नुहुन्छ ठाउँ ठाउँमा पोस्टर।
हजुर, यो पोस्टर चाहिँ कवितासँग सम्बन्धित, र त्यही पोस्टरमा कवितालाई नै हामीले स्केच बनाएर चित्रित गरेर हामीले भित्तामा टाँसेका हुन्छौँ।
अब म दोस्रो कविता सुन्न हतार मानिरहेको छु, ऐनाको कविताले मलाई दोस्रो कस्तो होला जस्तो लागिरहेको छ।
दोस्रो कविता फुलमानको विद्रोह, शीर्षक फुलमानको विद्रोह। परिचय कतै पहाड छाडेर मैदान झरिसक्दा तातो घामले देश होइन पानी खोजिरहेछ, फुलमान रिक्सा कुदाइरहेछ। भोक लाग्दा राष्ट्रियता सुनाउने यो देश, सोच गर्न शुल्क माग्ने यो भूगोल, कहिल्यै प्यारो लागेन उसलाई। लट्ठीमा उनेर जुलुस लगाउने झण्डा, जाडोमा एक सरो बेर्न समेत काम दिँदैन। फुलमानलाई चन्द्र सूर्य उचालेर कतै फहराउनु छैन ढुङ्गी देश प्रेम, बरु गुप्ताङ्गमा बेरेर लाजको राष्ट्रियता राख्न पाए झण्डाले पनि पाउँदो हो सम्मान। जसरी यो हावा राहदानी बोक्दैन, जसरी त्यो चरो निष्फिक्री उड्छ, त्यसरी नै हिँड्न चाहन्छ फुलमान, तर किन बाटोमा तिर्सिन्छ नि बन्दुक? किन खोजिन्छ फुलमानको राजधानी? कसले भागबण्डा गरिदियो यो पृथ्वी? कसले बनायो पृथ्वी, सूर्य, चन्द्रमा र आकाशको लाल पूर्जा? हो, तिनै विरुद्ध ज्वालामुखी बोकेर फुलमान रिक्सा कुदाइरहेछ। खासमा कसले बनायो सरकार? कसले हाल्यो फुलमानको नाममा पातकी भोट? त्यसैले खोसेको हो उसको परिचय, त्यसैले लगाइदिएको हो पहिरोको माला, र त्यसैले झारेको हो यो भुतभुते बस्तीमा। तिनैले चोरेका हुन् उसकी स्वास्नी, तिनैले बेचेका हुन् उसकी छोरी, तिनैले थमाएका हुन् यो जर्जर रिक्सा, जहाँ फुलमान ओसारिरहेछ समय र पत्तै नभई जिन्दगी साहुका नाममा सारिरहेछ। एक दिन मान्छेहरूले भने फुलमान बौलायो, एक दिन मान्छेहरूले भने फुलमान बौलायो, च्याति दियो नागरिकताको होस्टो, बाली दियो लाल पूर्जासँगै यो देशको झण्डा, गाली दियो देशका नाममा, अलिकति आफ्नै नाममा पनि, र निस्कियो रिक्सा लिएर ग्राहकको खोजीमा। त्यति बेला उसले चे गुएबाराको चित्र भएको टी सर्ट लगाएको थियो। धन्यवाद।
तपाईँको कविता फुलमानको विद्रोह पनि हामीले सुन्यौँ, दोस्रो कविता थियो यो। कति लेख्नुभयो अहिलेसम्म कविता, केही गिन्ती गर्नुभएको छ?
35-40 को हारिमा लेखेँ होला मैले कविता, गनेर त मैले राखेको छैन, तर स्कुल लेभलदेखि लेखेका केही कविताका डायरीहरू छुटे, काठमाडौँ सर्ने क्रममा पनि ती कविताहरू घरतिर छुटे र केही कविताहरूसँगै आए, तर अहिले मसँग भएका कविताको संख्या त्यस्तै 3 दर्जन 4 दर्जन जति हुन सक्छन् भन्ने मलाई लाग्छ।
आफ्ना कविताहरू हुन त ती भन्दा धेरै थिए होला नि तपाईले चाहिँ यतिका चाहिँ चलछन् भन्ने हिसाबले निकाल्नु भएको के
यी कविताहरू चाहिँ एकल कविता वाचनमा म जुन जाने सन्दर्भ आउने सन्दर्भ उठिसके पछाडि मैले केही प्रकाशित भएका कविताहरू धेरै जसो चाहिँ प्रकाशित भएका कविताहरू फुटकटमा प्रकाशित जुन छन् ती कविताहरूलाई लिएर आएको हो र त्यसमा केही नयाँ कविताहरू पनि थपेको छु र हाम्रो अभियानका क्रममा उन्मुक्त पुस्तकालयले चलाएको अभियानका क्रममा वाचन भएका कविताहरू र छापिएका कविताहरू तिनलाई मैले मिलाएर मैले ल्याएको हुँ।
उज्यालो 90 नेटवर्कमा तपाईँ एकल कविता वाचन सुन्दै हुनुहुन्छ र एकल कविता वाचनमा आज हामीसँग धनकुटाका कवि प्रकाश गुरागाई हुनुहुन्छ। उहाँ कवि सँगसँगै पत्रकार पनि हुनुहुन्छ, अहिले काठमाडौँमा रहनुहुन्छ र आजको कार्यक्रममा हाम्रा अतिथिका रूपमा हुनुहुन्छ। हामी कविताका कुरा गर्दै उहाँका कविता सुनिरहेका छौँ, दुईवटा कविता सुनिसक्यो। मैले कुराकानीलाई फेरि छुट्याएर तेस्रो कवितातर्फै लगेँ प्रकाशजी।
तेस्रो कविता संविधानको अर्थशास्त्र। यो कविता चाहिँ पोस्टर कविता अभियानमा प्रयोग भएको कविता अथवा हामीले पोस्टर बनाएको कविता हो र यो कविताले हाम्रो अभियानमा केही चर्चा पनि पाएको थियो। संविधानको अर्थशास्त्र। काला अक्षरको संविधान र भुर्दा भुर्दै डढेका काला बदा पुस्तै लाग्यो काली मल्लिकलाई। काला अक्षरको संविधान र भुर्दा भुर्दै डढेका काला बदाम उस्तै लाग्यो काली मल्लिकलाई। संविधान घोषणाले नबढे पनि बदामको भाउ मख छे काली मल्लिक, जसै रङ रङका मान्छे टाँसिएका छन् काला बदाममा। कसले बोलायो यी मान्छेलाई गाउँ गाउँबाट टोल टोलबाट खेतको काम छाडेर पसल बन्द गरेर थन्काएर पालिस गर्दा गर्दैको बुट रोकेर चल्दा चल्दैको मिल बोकेर दुधे बालक छाडेर वृद्ध भएका बा आमा उत्सव मनाउन आएका छन् बानेश्वर। फेरि पनि मख छे काली मल्लिक व्यापार निकै बढेको छ, जसरी बढेको छ संविधान सभा दुई नम्बर गेट अगाडि नेताको भाउ हिजै मात्र बढेको थियो नजिकै पसलमा ग्यासको भाउ र अलि पर सडक पेटीमा तरकारीको भाउ। संविधान ठूलो कि तरकारी, जुलुस आवश्यक कि ग्यास, बुझेकी छे राम्रोसँग ऊ धमाधम बेच्दै छे बदाम। बदामलाई पनि चाहिन्छ संविधानको किताब। बदामलाई पनि चाहिन्छ संविधानको किताब, जसका पेज धरधरी च्यातेर सोली बनाउँछे ऊ र बेच्छे तिनै मान्छेहरूलाई जो मनाउँदैछन् संविधानको उत्सव। काली मल्लिकलाई विश्वास छैन अहिलेसम्म छुन नपाएको गाउँको इनारबाट के संविधानले एक बाल्टी पानी झिकेर दिनदिनै पुर्याइदेला बुढी आमाको भान्सामा। दिनभरि जोतिएपछि साँझ मनलाग्दी पानी झिकेर नहुन पाउला उसको लोग्नेले। के फेरि गाउँ फर्किँदा बोक्सी लखेट्न आउँदैनन् ठालुहरू, उधारो खुसीमा उत्सव मनाउन जान्दिन काली मल्लिक। बरु बदामको व्यापारमा नै खुसी छेउ, धन्न थाहा पाएका छैनन् मान्छेहरूले, धन्न थाहा पाएको छैन संविधानले कि उइनारबाट पानी झिक्दा झिक्दै लखेटिएकी डोम हो, नत्र संविधानमै लेखिन सक्थ्यो संविधान सभा दुई नम्बर गेट अगाडि बदाम बेच्न प्रतिबन्ध छ।
नत्र संविधानमै लेखिन सक्थ्यो संविधान सभा दुई नम्बर गेट अगाडि बदाम बेच्न प्रतिबन्ध छ। बडा मिठो कविता सुनियो। मलाई सोध्न मन लाग्यो, हामीले के राजनीतिक उतार चढावहरूले चाहिँ कविहरूलाई यस्ता कविता लेखिहाल्नको लागि दिमाग फुर्छ?
फुर्छ र फुर्नुपर्छ भन्ने लाग्छ। र हाम्रो अभियान पनि यो राजनीतिसँग पनि जोडिएको छ, किनभने हामी ठान्छौँ राजनीतिलाई साहित्यले डोर्याउनुपर्छ भन्ने हाम्रो मत हो। तर अहिलेको सन्दर्भ नेपालको सन्दर्भमा उल्टो देखिन्छ, राजनीतिले साहित्यलाई चाहिँ जकेटेर राखेको छ र राजनीतिले जता डोर्याए उताउता साहित्यकर्मीहरू हिँड्ने, अर्थात् भनौँ कुनै पदको लागि राजनीतिक पार्टी परिवर्तन गर्ने र तिनको गाथा गाउने प्रकारको साहित्य रच्ने, जसले गर्दाखेरि चाहिँ साहित्यले राजनीतिलाई डोर्याउन सकेको छैन र राजनीतिकोले देखाएको बाटोमा साहित्य हिँडेको छ। यो उल्टो बाटो हो भन्ने हामीलाई लाग्छ। र हामीले उन्मुक्त पुस्ताको आन्दोलन घोषणा गर्दाखेरि पनि हामीले भनेका छौँ अब प्रतिरोध साहित्य लेख्नुपर्छ, जसले जनताको विरुद्धमा राजनीति गर्छ त्यसका विरुद्धमा हामीले साहित्य लेख्नु पर्यो र जनतालाई उठाउनु पर्यो, ताकि राजनीतिले साहित्यले डोर्याओस् अथवा यो जनताले डोर्याओस् भन्न चाहन्छु म, किनभने साहित्य भनेको जनताको ठाउँबाट समाजबाट आउने प्रोडक्ट हो यो, र साहित्यले डोर्याउनु भनेको जनताले राजनीतिलाई डोर्याउनु हो भन्ने हाम्रो मत हो।
यति राम्रा कविताहरूको कलेक्सन गरेर संग्रह निकाल्ने सोच छ कि छैन?
पक्कै पनि कविता लेख्ने मान्छेहरू अथवा कविहरूको सपना एउटा सङ्ग्रह निकालौँ भन्ने नै हुन्छ र मेरो पनि त्यो सपना छ। हामी त्यसमा पनि काम गरिरहेका छौँ र हाम्रो आन्दोलन जुन अगाडि बढिरहेको छ यसमा चाहिँ हामीले प्रत्येक सदस्यले कम्तीमा एउटा निश्चित समयावधिमा एउटा संग्रह निकालेर त्यसले चाहिँ केही प्रहार गरोस् अथवा राजनीतिलाई हिट गरोस् समाजलाई हिट गरोस् त्यो एकै पटक होइन प्रत्येक स्टेपमा प्रत्येकका कवितालाई हिट गर्दै जाओस् भन्ने पनि हाम्रो चाहना हो र हामी चाहिँ योजना अनुसार नै हाम्रा सदस्यहरूको यस्तो संग्रह चाहिँ पालो पालो निकाल्दै जाने एउटा योजनामा छ
उन्मुक्त पुस्ताको सदस्य भएको हिसाबले पनि होला धेरै पटक यसको कुरा आइरहेपछि यसका क्रियाकलाप त मैले अघि बुझेँ सुने होइन यसको गतिविधि के छ भन्ने यसको उद्देश्य हुन्छ नि मेन गन्तव्य चाहिँ के हो त हाम्रो
यसको गन्तव्य
पुगेपछि उन्मुक्त पुस्ताको कार्य सिद्धियो
उन्मुक्त पुस्ताको कार्य त यो नसकिने एउटा क्रमिक रूपमा जाने कार्य हो किनभने उन्मुक्त पुस्तालाई हामीले के भनेका छौँ भने हामी मात्रै उन्मुक्त पुस्ता होइन यो समयमा जो हिँडिरहनु भएको छ अथवा जो नयाँ सोच राख्नुहुन्छ परम्परागत बन्धनबाट बाहिर आउनुहुन्छ उहाँहरू सबै उन्मुक्त पुस्ता हो अथवा परम्परागत जड़ताबाट बाहिर आउने जुन सोच छ त्यो सोच नै उन्मुक्त हो उन्मुक्तता हो भन्ने चाहिँ हाम्रो बुझाइ हो र अब यो कहाँसम्म जान्छ भन्दा जबसम्म राजनीतिले जबसम्म यो समाज रहिरहन्छ अथवा जबसम्म शासक र शासित मान्छेहरू रहिरहन्छन् तबसम्म यो आन्दोलन अगाडि बढिरहन्छ
अर्को कविता फेरि सुनाउनु प्रकाशजी
यो कविता अलिक पुरानो कविता छ सगरमाथा सगरमाथा हो भन्ने यो कविताको सन्दर्भमा भन्नुपर्दा यो मलाई लाग्छ 59 सालमा हो के अरे मोती जयन्तीको अवसरमा रेडियो नेपालले गरेको राष्ट्रिय कविता प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्न सफल कविता हो यो मलाई लाग्छ यो कविता 59 सालतिर मैले लेखेको हुँ सगरमाथा सगरमाथा हो कविताको शीर्षक भो सगरमाथा टेकेर सगरमाथा भन्दा अग्लो भएको घमण्ड नगर सगरमाथालाई सगरमाथा चढ्नु पर्दैन सगरमाथालाई सगरमाथाबाट झर्नु पनि छैन कसैका टाउकामाथि चढेर आफू अग्लो भएको घमण्ड गर्नु पनि छैन सगरमाथालाई भो सगरमाथा टेकेर सगरमाथा भन्दा अग्लो भएको घमण्ड नगर सगरमाथामाथि प्रतिस्पर्धा किन सगरमाथालाई बाँधेर काटेर घाउहरू रोपेर बन्जराहरू मान्छे कहाँ पुग्न चाहन्छन् मान्छे कति अग्लिन चाहन्छन् बुझ्न सक्दिनँ म यति बुझ्दछु यो सगरमाथाको बाटोमा जति अग्लिन चढे कसैले पनि आफ्नो अग्लाइलाई कायम राख्न सकेनन् सबै सबै झरे फेदीमा र फेरि पनि मान्छेभन्दा सगरमाथा नै अग्लो भयो त्यही पनि सिसिफस मान्छेहरू प्रतिस्पर्धा गरिरहेछन् मात्र अग्लाइबाट खस्नलाई भो सगरमाथा टेकेर सगरमाथाभन्दा अग्लो भएको घमण्ड नगर सगरमाथा कहिल्यै निहुरिँदैन जति काटुन हिउँ सगरमाथा कहिल्यै होचिँदैन जति पग्लियोस् नदी सगरमाथा कहिल्यै बग्दैन मान्छेले थिचेर सगरमाथा कहिल्यै त्याग्दैन अग्लाइलाई सगरमाथा स्वाभिमान हो हेनरी ईर्ष्याले झुक्दैन त्यसैले त सगरमाथा सगरमाथा हो
कार्यक्रम एकल कविता वाचनमा अहिले तपाईँले सुन्नुभएको कविता प्रकाश कुरागाईको आजको एकल कविता वाचनमा धनकोटाका कवि प्रकाश गुरागाई हामीसँग हुनुहुन्छ उहाँका बाँकी कविता वाचन लिएर केही बेरमा आउनेछौ उज्यालो सुन्दै गर्नुहोला
भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क
भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन
कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई फेरि स्वागत छ आजको एकल कविता वाचनमा हामी धनकुटाका कवि प्रकाश गुरागाईसँग कुराकानी गरिरहेका छौं एकल कविता वाचन तपाईँ उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट र www.ujaloonline.com/liveबाट पनि प्रत्यक्ष सुनिरहनु भएको छ तपाईँ आजको कार्यक्रममा प्रकाश गुरागाईका कविता सुन्दै हुनुहुन्छ मैले प्रकाशजीलाई फेरि स्वागत गरेँ
हस् धन्यवाद
हामीले अघि 4-5 कविता तपाईँका सुन्यौँ सुन्दाखेरि चाहिँ पुरै एकदमै त्यो सिलसिलाबद्ध भाषा शब्दहरू कविका त्यस्तो हुन्छन् नै पनि कविता लेखिन्छ नै त्यसैको लागि सरस्वती हेर्दा हामीले बोल्ने सामान्य भाषाभन्दा कविताको भाषा समृद्ध हुन्छ अलि बलियो सबल पनि हुन्छ अनि यसरी चाहिँ हामीले जनताले पोलिटिक्सको बारेमा कुरा गरिरहँदाखेरिको भाषाभन्दा त त्यसरी कविताले भन्दाखेरि त दमदार हुन्छ यत्तिको कविताहरू चाहिँ हाम्रा राजनीतिज्ञहरूले सुन्दाखेरि उनीहरूलाई छुने वा प्रभाव पर्ने सामान्य मानिसले बोलेको भन्दा कविताले प्रभाव पर्ने हुन सक्छ होला कि सक्दैन होला तपाईँ कवि भएर कसरी सोच्नुहुन्छ
अब कविताको भाषाको कुरा गर्दाखेरि जटिल भाषा प्रयोग गरेर लेख्नु हुँदैन भन्ने मान्यता राख्छु म र कविताको भाषा सरल हुनुपर्छ जस्तो सामान्य मान्छेले पनि बुझ्न र बुझ्नुपर्छ भन्ने लाग्छ र नेताले प्रभाव पर्दैन अथवा नेताले बुझ्दैन भन्ने कुरा त हुन्न नै किनभने नेतृत्वमा पुगेको मान्छेले केही न केही अनुभव गरेको हुन्छ त्यो लामो अनुभवबाट नै नेतृत्वमा स्थापित भएको हुन्छ तर हाम्रा नेताहरू अब यो आलोचना एउटा लेम्यानले पनि गर्छ अथवा ठुला बुद्धिजीवीले पनि गर्छन् र आलोचनाको लागि मात्र आलोचना नगर्दाखेरि पनि हामीले सामान्य रूपमा हेर्दाखेरि पनि हाम्रा नेताको मन चाहिँ अलिक कठोर नै छ कि भन्ने
कविताले पनि पेग्लाउन सक्दो रहेनछ
कविताले टाइम लाग्छ समय लाग्छ त्यसले कविताले पगाल्न त पगाल्छ
चौतर्फी कविताले प्रहार गरिरहनु पर्यो
प्रहार गरिरहनु पर्यो हाम्रो अभियान पनि यही हो चौतर्फीमा प्रहार हुनु पर्यो भन्ने अभियान हो
अर्को सुनाउनुहोस् न कविता कुन सुनाउनुहुन्छ
बाते राईको काठमाडौँ यात्रा यो कविताको शीर्षक बाते राई भनेका एकजना पूर्वका धनकुटाका पात्र हुन् यिनी 107 वर्षसम्म बाँचेर यिनको मृत्यु भएको थियो र 107 वर्षमा नै पहिलोपटक यिनले काठमाडौँ टेकेका थिए
ए 107 वर्षको हुँदा काठमाडौँ आउनुभएको
हजुर पहिलोपटक त्यो मृत्यु हुने वर्ष नै उहाँ काठमाडौँ आउनुभएको हो उहाँले चाहिँ काठमाडौँ जाने इच्छा गरिसके पछाडि उहाँलाई एउटा एयरलाइन्सले एउटा प्राइभेट एयरलाइन्सले चाहिँ काठमाडौँसम्म ल्याएको थियो र उहाँ धनकुटा फर्केको केही समयमा उहाँको निधन पनि भयो र बाते राईको काठमाडौँ यात्रा कस्तो भयो होला अथवा कस्तो हुन्छ होला उहाँको दिमागमा के चल्यो होला भन्ने त्यो एउटा कल्पना गरेर मैले यो कविता लेखेको हो बाते राईको काठमाडौँ यात्रा यहाँ अलिकति एक दुईवटा शब्दहरू राई भाषाका पनि छन् जस्तो छाची भनेर छाची भनेको छोराछोरी भन्न खोजेको हो शीर्षक बाते राईको काठमाडौँ यात्रा यसरी गहिरियो कि दुःखको हिमाल 107 वर्ष बाँचिसकेपछि बल्ल खसियो बाते राई काठमाडौँ खाल्डोमा अन्तिम इच्छापत्र च्यापेर पहिलोपल्ट घर बाहिरको यात्रामा निस्किएको बातेलाई काठमाडौँसँग मार्नु थियो दुई चार बात सुख दुःखका कसले पो खोसी पठायो आप्पाको भरुवा बन्दुक कसले बज्न दिएन कसले बज्न दिएको थिएन उधौली उभौलीको धुन वर्षभरि नदेखिने कुप हौ त्यो जो दाईमा मात्र देखा पर्छ र रित्तो बनाइपठाउँछ छाचीको पेट खोरबाट बल्ल उम्किएको सुगुरे ज्यान नुहाउन बिर्सिएको गोहोरो छाला र तिन पानेको गन्ध लिएर यात्रामा निस्किएको बाते राईको पहिचान चिन्नै मानेन काठमाडौँले उहिले वंशले नछोपेको होइन उसलाई तर काठमाडौँको खातिरदारीका लागि मात्र सुँगुरको पाठमा बेचेको जिन्दगीले आदेश खेप्दा खेप्दा समयले छलेको पत्तै पाएन उसले तमसुकको औठा छापमा बन्दकी राखेको श्रीमतीको वंश यो देशको नक्सा जस्तो पत्तै नपाई चाउरिएछ जिन्दगी भोक्नै नपाई के थाहा कसरी बित्यो 107 वर्ष साँच्ची कस्तो पो छ हौ देखेको होइन काठमाडौँको अनुहार कस्तो पो छ कस्तो पो छन् ती साला मालिकहरू कहाँ पो बनाई पठाउँदैछन् नयाँ नेपाल त्यताबाट आउने ती चिलगाडी सेवाहरू पनि फर्काउन नभ्याई किन त्यति हतारोमा फर्कन्छन् सोद्धा पनि बोल्दैन काठमाडौँ नबोलेरै हल्ला मचाइरहेका मान्छे र गगनचुम्बी लिफ्टहरूमा बेपत्ता दौडिरहेको सहरसँग कुरै हुन पाएन उसको कुइनु ठोकिएर हिँड्दा समेत बागमती र पसिनाको गन्ध छुट्याउन नसकी नाक थुनिरह्यो काठमाडौँले हो यतिखेरै हो उसलाई धनकुटाको बिछट्टै सम्झना आएको सक्ने भए धनकुटालाई काठमाडौँ र काठमाडौँलाई धनकुटा बनाइदिएर भत्काइदिनु मन थियो सीमा कर्न ठड्याइएका पर्खाल तर बाते चुपचाप फर्कियो काठमाडौँबाट धन्यवाद
बाते चुपचाप फर्कियो काठमाडौँबाट होइन तपाईँ बाते राईमाथि लेख्नुभएको कविता यो मलाई बाते राई धनकुटाबाट काठमाडौँ आउनुभएको स्टोरी तपाईँले सुनाइसकेपछि प्रकाश गोरागाईकै स्टोरी सुन्नु मन लाग्यो धनकुटाबाट तपाईँ चाहिँ काठमाडौँ कसरी आइपुग्नु भयो
म धनकुटाबाट काठमाडौँ पढ्ने सिलसिलामै आएको हो। जब मैले धनकुटामा स्नातक तहको अध्ययन सकेँ त्यसपछि म काठमाडौँ आएको हो। त्यो सिलसिलामा म किर्तिपुर तीन वर्ष चार वर्ष बसेँ, तर मैले किर्तिपुरमा चाहिँ पढिनँ। मैले पत्रकारितामा नै स्नातकोत्तर गरेको हुँ र मैले पुतली सडक पढेँ, त्यहाँबाट धाएरै मैले पढेँ। त्योभन्दा अगाडि जब म धनकुटामा बस्थेँ, धनकुटामा रहन्थेँ, मैले स्नातक पढुन्जेलसम्म मेरा केही साथीहरू, जस्तो अहिले पनि म नाम सम्झिन्छु, सागर दाहाल, हिमाल दाहाल, विश्वर सिंह राई लगायतका साथीहरू, कृष्ण वाग्ले लगायतका साथीहरूसँग मिलेर तेस्रो आवाज भन्ने एउटा साहित्यिक पत्रिका, मासिक पत्रिका पनि हामीले चलाएका थियौँ। हामीले तीन वर्षसम्म त्यो पत्रिकालाई निरन्तर चलायौँ र त्यो पत्रिका सात वर्षसम्म चलेर बन्द भयो। बन्द भएको समाचार चाहिँ मैले काठमाडौँबाट नै सुन्न पाएँ र काठमाडौँभन्दा आउनुभन्दा अगाडि मैले अर्को भन्नैपर्ने कुरा, म झमक घिमिरे, आदरणीय दिदी झमक घिमिरेको छिमेकी पनि हुँ म, र उहाँसँग पनि मेरो केही सङ्गत रह्यो र मैले उहाँलाई केही कविताहरू पनि लेखेर देखाउने गर्थेँ र त्यो प्रभाव पनि ममा छ, जुन झमक दिदीको कवितामा अथवा रचनामा जुन विद्रोहका चेतहरू देखिन्छन् अथवा उहाँको जुन खालको प्रस्तुति हुन्छ त्यसको छाप पनि ममा पर्यो र मैले कवितामा बढी मात्रामा कलम चलाएको काठमाडौँ आइसके पछाडि नै हो, तर त्यो धनकुटा हुँदाको छाप चाहिँ मलाई काठमाडौँमा पनि अझसम्म पनि त्यो मेटिन सकेको छैन।
भनेपछि त्यति राम्रो प्रभाव थियो तपाईँलाई?
हजुर हजुर।
फेरि कवि साहित्य प्रेमी मान्छे जहाँ पुगे पनि कविताका सङ्गतहरू सङ्गातीहरू बटुलिहाल्छ है।
मेरो सन्दर्भमा अलिकति फरक रह्यो, म अलिकति अन्तर्मुखी मान्छे, अनि कविता चाहिँ जहाँ पाएँ त्यहीँ सुनाउनु हुँदैन, अथवा कविता सुनाएर, कविता मन नपराउने मान्छेलाई जबरजस्ती बसाएर कविता सुनाएर पीडा दिनु हुँदैन भन्ने मान्छे हो। सडकमा उभिएर कविता भन्नु त आफ्नो ठाउँमा छ, त्यो चाहिँ जसलाई मनपर्छ, जो सुन्न चाहन्छ उसले उभिएर सुनिदिन्छ, हामीले लामो समय सडकमै कविता भन्दै
समूहगत हुँदाखेरि सजिलो पनि भयो,
सजिलो पनि भयो, सुन्न नचाहने मान्छे जान्छ, तर जब हामीले चिया पसलमा अथवा कसैलाई दुई कप चिया खाएर कविता सुनाउँछौँ भने त्यो चाहिँ पीडा दिएको भन्ने ठान्छु म। यो बिचमा काठमाडौँ आएपछि मेरो कविता लेख्ने क्रम पनि रोकियो, किनभने मेरो सङ्गत टुट्यो र सङ्गत टुटेपछि सृजनशीलतामा त्यति ध्यान जाँदो रहेन रहेछ। र जब म नयाँ पत्रिकासँग आबद्ध भएँ, त्यहाँ कला अनुरागी भेट हुनुभयो र कला अनुरागी पनि कविता लेख्नुहुन्छ भनेर मैले थाहा पाउनलाई नै मलाई छ महिना लागेको थियो। तर जब हामी कविता लेख्छौँ भन्ने कुरा थाहा भयो, त्यसपछि हामीले एकअर्कालाई कविता सुनाउने र बसेर केही काम त गर्नु पर्यो, सृजनात्मक काम त गर्नु पर्यो भनेर जाँदाखेरि हामीले दुई वर्ष काव्य शिविर भनेर चलायौँ र काव्य शिविरमा कविता, राम्रो कविता कसरी लेख्ने, कसरी त्यसलाई चाहिँ पुनर्लेखन गर्न सकिन्छ भन्ने कुराहरू अध्ययन गर्दै, त्यसका सैद्धान्तिक पाटाहरू अध्ययन गर्दै, इतिहासका कुराहरू अध्ययन गर्दै आउँदाखेरि अब कविताले केही योगदान पनि त गर्नु पऱ्यो समाजमा भन्ने कुरा उठिसकेपछि, अनि हामीले उन्मुक्त पुस्ता बनाएर हामीले एउटा अभियान थालेका हौँ। त्यस कारणले गर्दाखेरि अलिकति काठमाडौँ आइसके पछाडि कवितामा लेखनमा मेरो ग्याप पनि रह्यो।
अब कविता फेरि सुनाउन, कुन सुनाउनुहुन्छ?
भूकम्प गयो देशमा, धेरै उथलपुथल भयो, त्यसले मलाई पनि छोयो र मैले एउटा कविता लेखेँ, भूकम्पको ऐना। शीर्षक भूकम्पको ऐना। म तिमीसम्म पुग्न, तिमी मसम्म झर्न, एउटा अराजकता पर्खिरहेको थिएँ। म तिमीसम्म पुग्न, तिमी मसम्म झर्न, एउटा अराजकता पर्खिरहेको थिएँ। थरथराएर शरीर, उथलपुथल भएर मन, जब घर सडक बने, सडक घर बने, हो यतिखेरै हो तिम्रो र मेरो भेट भएको। तिमी माथि बस्थ्यौ सायद धरहराको उचाइतिर, म तल थिएँ, तल बस्नु नै मेरो पहिचान थियो। तिमी त मैले बजाएको डोरबेल पनि सुन्दिनथ्यौ, उही पाले फुस्रो हाँसो बोकेर ढोकामा आउँथ्यो र तिमी र म बीच पर्खाल भन्थ्यो। भूकम्पले ती ढोका पनि भत्काइदिएछ, ती दरबार पनि ढालिदिएछ, तिम्रा सिङ्गार पटारका सामग्री पनि गर्भमा लुकाइदिएछ। तिम्रो अग्लो धरहरा मेरो जमिनमा ओर्लिसकेछ, तिमीलाई छेक्ने हरेक कुरा उदाङ्गो भए, बिना मेकअप तिमी जब तिमी दगुर्दै आयो मैले उस्तै राम्री देखेँ। तिमीसँग बोलेकोसम्म थिएँ, समीप्य त पाएको थिइनँ, तिमी सपनामा आउँथ्यौ मैले चुम्बन गर्ने आँटै गरेको थिइनँ। यसपटक मैले केही भन्नै परेन, तिमी आफै आयौ, गमलङ्ग अँगालो हाल्यौ, तिम्रो लामो लामो श्वासले आँधी उठिरहेको थियो, तिम्रो आँखाबाट बगेका आँसु मेरो पसिनामा विलीन भइरहेका थिए। सत्य यति बेला मैले भूकम्प बिर्सिएँ, मेरो शरीरमा त तिम्रै परकम्प थियो। मैले पनि चप्प समातिरहेँ, अब त सड़क नै हाम्रो साझा घर भएको थियो। त्यही दिनदेखि हामी सँगै रुज्न तयार थियौं, सँगै रापिन पनि तयार थियौं। भत्किएका भित्ता थिचोलेर उन्मुक्त भएका हामी एउटै थालमा सहवास गर्यौं। तिर्खाले काकाकुल भएपछि एउटै मूलमा मुख जोत्यौं। त्रिपाल भन्नु अर्को जीवन थियो, पग्ना बसेसबाट एकसाथ उदाउँदै थियौं। भूकम्पले तिमीलाई म बनायो, मलाई तिमी बनायो, यस्तो अनुभूति गरायो। संसार हारिसकेपछि जित मात्र बाँकी हुँदो रहेछ। यति मात्र होइन कि भूकम्पले तिमी र मलाई भेटाइदियो, त्योभन्दा पनि ठूलो सत्य, भूकम्पले मान्छेको असली अनुहार देखाइदियो।
बडा गजब। 2072 साल जेठ 24 गते भक्तपुरमा लेख्नु भएको रहेछ, होइन? कविताको तल त्यहाँ मिति देखेर मैले सम्झेँ। वैशाखको 12 गते गएको थियो, एक महिना 12 दिन भएपछि तपाईँलाई यो कविता फुर्यो। वास्तवमै भैँचालो गइसकेपछि सबैको बास सडकमा पनि थियो र त्यति बेलाको अनुभूतिलाई तपाईँले यसमा उतार्नु भएको होला। मैले कुराकानीको क्रम यो पटक राखिनँ, फेरि कवितातर्फै जान चाहे प्रकाशजी, कुन कविता सुनाउने अब?
मैले भर्खरै लेखेको कविता छ यो। हामी उन्मुक्त पुस्ताले एउटा प्रोजेक्ट पनि गर्दैछौँ, अलिकति दलित कविताहरूमा अथवा दलित सौन्दर्य शास्त्रमा केही काम गरौँ, देखिने गरी केही काम गरौँ भनेर। के काम हो भन्ने कुरा पछि समयमा फेरि खुल्ने नै छ। त्यसको लागि मैले एउटा कविता तयार पारेको छु, खुकुरी। यो खुकुरी कवितामा एकजना पात्र आउनुहुन्छ, जसवीर कामी। जसवीर कामी चाहिँ नेपालको एकीकरणमा योगदान भएको व्यक्ति भनेर मानिन्छ, विषयनगर्छीको समकक्षी हुन् भन्ने मान्यता छ। तर जसवीर कामी को हुन् भन्ने यिनको इतिहास अहिलेसम्म पनि स्पष्ट रूपमा आउन सकेको छैन। खालि एकीकरणमा योगदान थियो भन्ने यो मानिन्छ र एकजना ऐतिहासिक पात्र हुन् यी। खुकुरी कविता। कसले गर्यो जसवीर कामीको खुकुरीको अपहरण र राख्यो देवीथानमा? कसले गर्यो जसवीर कामीको खुकुरीको अपहरण र राख्यो देवीथानमा? यो देशको नक्सा खोपेको खुकुरी एकाएक गायब भयो दाबबाट, पुग्यो देउता बस्ने ठाउँमा र त्यही दिनदेखि खुकुरी आफ्नो भएन। हुन त जसवीरसँग आफ्नो केही हुँदै नभएको होइन, धेरै थोक छ र पनि केही छैन। जस्तो कि आरन आफ्नो खुकुरी अर्कैको, धार आफ्नो शान अर्कैको, पसिना आफ्नो स्वामित्व अर्कैको, श्रम आफ्नो स्वाद अर्कैको, देश आफ्नो पहिचान अर्कैको, बेला बेला देवीथानबाट उर्दी आउँछ। जसवीर, हामीसँगै भएको कुरा तेरै हो, यो देश पनि त तेरै हो। हो, देशकै लागि टल्काएर खुकुरी चमचम पार्यो, टल्किएन उसको बहादुरी। आगोमा रन्काएर खोपियो नाम, टाँसियो अर्कैको पहिचान। खुकुरीमा खोप्दा खोप्दा गोर्खाली वीरता, गर्दा गर्दै विजय झण्डा। आफू कहिल्यै गोर्खाली हुनै सकेन, जसवीर वीर हुनै सकेन। अब कुनै शंका छैन, देवीथानमा राखेको खुकुरीले काट्दैन आरनको दुःख, रेटिँदैन कहिल्यै क्षुद्र सपनाको घाँटी। त्यसको धारमा मुठीभन्दा बाक्लो खिया जम्मा भइसकेको छ। इतिहासबाट उठेर आरनले खाएका काला लुगा मिल्काइसकेको छ उसले। हातमा नयाँ खुकुरी चम्काउँदै नाङ्गै दौड़न चाहन्छ जसवीर कामी, छेड्न चाहन्छ युद्ध देवीथानमा आफूलाई सुरक्षित मानिरहेको त्यही देउता विरूद्ध पनि। जोगाउ शिर, जो खुकुरीको लाल पूर्जा दावी गरिरहेछौ, दावी गरिरहेछौ आरनको स्वामित्व। धन्यवाद।
खुकुरी शीर्षकको कविता सुन्यौं हामीले। हामी आज कवि प्रकाश गुरागाईसँग छौँ, उहाँको घर धनकुटा, अहिले काठमाडौँमा हुनुहुन्छ र अघि बताउनुभयो नयाँ पत्रिका दैनिकमा कार्यरत पत्रकार पनि हुनुहुन्छ, कविता लेख्नुहुन्छ, उन्मुक्त पुस्तासँग आबद्ध पनि हुनुहुन्छ र उन्मुक्त पुस्ताको बारेमा पनि हामीले धेरै कुरा थाहा पायौँ आजको कार्यक्रमबाट। प्रकाशजी, अब कुराकानीको क्रम हामीले क्रमशः कम गर्दै कवितालाई नै बढाउँदै लैजाने, किनभने समय कम छ र जति सक्यो धेरै कविता तपाईँको सुनाऊ भन्ने मेरो रहर छ। अर्को कुन सुनाउनुहुन्छ?
अर्को कविता छ काठमाडौँ पहिचान। काठमाडौँलाई लिएर लेखिएको कविता हो यो, काठमाडौँ पहिचान। सिकारु फोटोग्राफरले खिचेको धमिलो फोटो जस्तो हराएको छु आफ्नै भूगोलमा, पुछेर आँखाको धुलो आफैलाई चिन्ने प्रयास गर्दैछु। म काठमाडौँ लाखौं पैताला मुनि आफ्नो अनुहार खोज्दैछु। अग्ला टावरसँगको प्रतिस्पर्धामा होचिँदै गएको धरहराले बताउन छाड्यो बाटो, कता जाने अलमलमा अलमल छु, हराएको छु। टुणी खेलमा तोप नपड्के पनि मेरो मथिङ्गरमा 12 बजिरहेकै छ, तर नजिकैको घण्टाघरले बिर्सिसकेको छ समय। घण्टाघरका सुई दिल्लीमा घुम्छन् र सिंहदरबारमा बच्छ अलार्म। म काठमाडौँ साउले बेचिसकेपछि पनि गोठबाट निस्कन नमानेको गाई जस्तै बिस्तारै बिस्तारै लगारिरहेको छु। अदृश्य यात्रामा साथमा छ मात्र बागमतीको गन्ध। मलाई घामले दुख्छ, पानीले दुख्छ, हावाले दुख्छ र आफै टुक्रा टुक्रामा विभाजित भएर म माथि दोष थुपार्ने मान्छेको मनले दुख्छ। म अलिकति कर्णालीसँग बेचिएको छु, अलिकति मधेसमा तानिएको छु, अलिकति सुदूरपश्चिम पुगेको छु, अलिकति पूर्वतिर च्यातिएको छु। म काठमाडौँ बलात्कारपछि असरल कपडा यसै छोडेर टोलाइरहेकी नयाँ यौवनको पीडा भोग्दैछु। मेरो छातीमा आँसुको बागमती छ। हरेक साँझ घर रित्ता हुन्छन् र भट्टी भरिएका हुन्छन्। हरेक रात कुमारी आमाहरू प्रसव वेदनामा हुन्छन्। अस्पतालमा पैसाको बोटे तालचा झुन्डिएको छ। ओ पर्यटक महोदय, नखिच तस्विर जहाँ देखिँदैन मेरो अनुहार, मात्र देखिन्छ कुरूप मान्छेहरू र देखिन्छ बेशर्म रमिता। धन्यवाद।
बडा रमाइला कविताहरू सुनिएका छौँ, सुन्दैछौँ। कति बेला कस्तो बेलामा फुर्छन् कविता?
धेरै साथीहरूले सोध्ने प्रश्न पनि हो यो, कस्तो बेलामा कविता फुर्छ भन्ने। तर मलाई चाहिँ कविता यही बेला फुर्छ भन्ने छैन। म साँझको समय, खास गरी रातिको समयमा कार्यालयमै हुन्छु। लगभग 9 बजे 10 बजे, कहिलेकाहीँ 11-12 बजेसम्म पनि म कार्यालयमा हुन्छु। म बिहान पनि कार्यालयमै अथवा बिहान मेरो अरू कुनै काममा व्यस्त हुन्छु, र मलाई दिउँसोको समय फुर्सद हुन्छ, म खाली हुन्छु। कहिले बिहान काम गर्दा गर्दै पनि फुर्छ, कहिले कार्यालयमा बसिरहेको बेला पनि फुर्छ। तर म धेरैजसो कविताहरू फुर्ने बित्तिकै लेख्दिनँ। जब मलाई धेरै नै चिमोट्न थाल्छ, म अलिक अल्छी छु लेख्नलाई चाहिँ, अल्छी गर्छु, अनि अलिक बढी नै चिमोट्न थालिसके पछाडि अनि कहिले ल्यापटप खोलेर लेख्न सुरु गर्छु, कहिले हातले कलमले लेख्छु। जस्तै मैले भूकम्प भन्ने कविता अघि तपाईँले पनि भन्नुभयो, भक्तपुरमा लेखिएको, एउटा कुनै पत्रिकाको कार्यालयमै बसिरहेको समयमा मलाई ती कविता फुर्यो। र त्यही कार्यालयमा मैले वैशाख 29 गतेको कवि भूकम्प भोगेको थिएँ, र ती बसेर त्यो कविता लेख्न मन लाग्यो। र त्यो पनि मैले 2-3 दिनसम्म मैले त्यहीँ बसेर सोचिरहेँ, र 3 दिन पछाडि चाहिँ मलाई एकदमै घचघचेँ म त्यो लेख्नको लागि, अब मैले लेख्नुपर्छ भन्ने भइसके पछाडि मैले लेखेँ। त्यस कारणले मलाई यही समय भन्ने पनि छैन र यही ठाउँ भन्ने पनि छैन, जब म भित्रबाट अब चाहिँ लेख्नुपर्छ भनेर लाग्छ अनि मैले लेख्ने।
एकै बसाइमा सकिन्छ कि फेरि उठाएर अर्को दिनलाई राख्नुपर्छ?
केही कविताहरू एकै बसेर यहाँ पनि सक्छु र केही कविताहरू फेरि पनि लेख्छु, तर कति कविताहरू यस्ता पनि छन् मसँग, मैले लगभग 63 सालमा लेखिएको जङ्गबहादुरसँग सम्बन्धित कविता, म अहिले पनि त्यो कविता मैले पुरा गर्न सकेको छैन, अझै पनि म लेख्दैछु। अस्ति पनि मैले केही त्यसका भागहरू लेखेँ र जङ्गबहादुरसँग सम्बन्धित केही तथ्यहरू खोजी पनि रहेछु, अध्ययन पनि गरिरहेको छु मैले। र यस्ता एक दुई कविताहरू जो चाहिँ 5-6 महिना अगाडि केही स्क्रिप्ट लेखेर छोडेका कविताहरू अझसम्म पनि मसँग छन्। त्यस कारणले कुनै पनि कविता एकै वर्षमा सकिन्छ भनेर चाहिँ भन्न सकिँदैन।
रमाइलो गरी बताइदिनु भयो, बुझिने गरी सजिलो पनि लाग्यो। अब हामीसँग समय एकदमै कम छ प्रकाशजी, हामी एउटा कविता सुन्छौँ तपाईँको।
बिरुद्धमाएको कोट, कविताको शीर्षक बिरुद्धमाएको कोट। बेवारिसे सबको मुचुल्का बोकेर जिन्दगी धुवा भइरहँदा बिरुद्धमाएको शरीरबाट पहिलोपल्ट ओर्लिएको कोटले बगरमा पल्टिएरै पडेको थियो मान्छेको अनुहार। मुचुल्काधारीहरू बिरुद्धमाएको थुकले सिएका लुगा लगाएर हतार हतार समय पछ्याइरहेका थिए र धुलो भरिएका ढड्डामा बिरुको इतिहास चेप्टाइरहेका थिए, जहाँ थिएन कोटको कथा। कोट जसले भोगेको छ नाला पानीको युद्ध, खपेको छ काला पानीको तिर्खा, पालेको छ सुस्ताको पीडा, यही कोट किन हुन सक्दैन राष्ट्रियताको प्रतीक? कोटको गोजीमा उनेर राखेको सियो कहिले सीमा स्तम्भ भएर गाडियो 10 गजामा, कहिले रोपियो पोरख बनेर पहाडहरूमा, कहिले उनियो राष्ट्रिय झण्डासँगै यही देशको आङमा, हो यही सियो किन हुन सक्दैन राष्ट्रियताको प्रतीक? तर चुपचाप छ बिरु, जस्तो कहिले असन्तुष्ट भएन कोट, छोपिरह्यो सारा मैलो, ढाकिरह्यो लाज, पन्छाइरह्यो घाम पानीका दुःख र झुन्डिरह्यो अनवरत बिरुद्धमाईको आङमा। एक गिलास रक्सीको जिन्दगी जसै चिता पुगेर रोकियो, उत्रियो कोट बिरुको शरीरबाट र पछारियो भुइँमा, न कोही विष्टले चिन्नै खोजे, न फूलहरूले श्रद्धाञ्जलि दिए, न कोटहरू मलामी आए, र अन्तमा बिरुको कोट एक्लै एक्लै बग्यो बागमतीमा। जब मृत्युले पहिलोपल्ट फुकालिदियो कोट, बिरुद्धमाईले आफ्नो पहिचान गुमायो। धन्यवाद।
प्रकाशजीका कविता सुन्दा सुन्दै अब समय सकिएको छ। तपाईँलाई यो कार्यक्रममा तपाईँको कविता सुनिसकेपछि तपाईँलाई चिन्नुहुने अथवा भर्खरै चिन्नुभएकाहरूले भेटघाट गर्न खोज्नुभयो, सम्पर्क गर्न खोज्नुभयो भने कसरी सकिन्छ?
मलाई ट्विटरमा पनि भेट्न सक्नुहुन्छ, प्रकाश गुरागाई, मेरो ह्यान्डल प्रकाश गुरागाई। त्यस्तै मलाई फेसबुकमा पनि भेट्न सक्नुहुन्छ, प्रकाश गुरागाई नै हो त्यहाँ पनि, र व्यक्तिगत रूपले सम्पर्क पनि गर्न सक्नुहुन्छ, मेरो कार्यालयमा पनि आउन सक्नुहुन्छ, नयाँ पत्रिकामा म आबद्ध छु, र मलाई कुनै पनि समयमा भेटेर कविताको बारेमा हामी कुरा गर्न सक्छौँ।
हस् प्रकाशजी, धेरै धेरै धन्यवाद तपाईँलाई
यहाँसम्म आएर आफ्ना कविताहरू सुनाउने मौका दिनुभएकोमा। अच्युतजीलाई र सम्पूर्ण उज्यालो परिवारलाई म हार्दिक धन्यवाद दिन चाहन्छु।
हस् त, अर्को सातासम्मका लागि हामी एकल कविता वाचनबाट कवि प्रकाश गुरागाईसँगै विदा हुन्छौं। अर्को दिन फेरि भेटघाट हुने नै छ, तबसम्मका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे विदा माग्छौ। नमस्कार, शुभरात्री।
भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण। एकल कविता वाचन।